السلام عليكم ورحمة الله. أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. آج خدا تعالیٰ کے فضل کے ساتھ جماعت احمدیہ جرمنی کا 22واں جلسہ سالانہ شروع ہو رہا ہے، اور جیسا کہ سابق میں یہ طریق رہا ہے، خطبہ جمعہ ہی کو افتتاحی خطاب بنا لیا جاتا ہے. چنانچہ آج اس افتتاحی خطاب میں، یعنی خطبہ جمعہ کی صورت میں، میں جماعت کے سامنے کچھ ایسی نصائیں رکھنا چاہتا ہوں جو حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے مبارک الفاظ میں ہیں. حضرت اقدس کی تحریرات اگر محض پڑھ کر سنائی جائیں تو اکثر و بیشتر لوگ اس سے مستفید نہیں ہو سکتے، کیونکہ علم کا معیار نسبتاً کم ہے، اور بعض اوقات اہل علم کے لیے بھی دو دو تین تین دفعہ تحریرات کو پڑھنا ہوتا ہے، تب جا کے وہ مطالب کو پاتے ہیں. اس لیے کچھ عبارت پڑھوں گا اور کچھ اس کی تشریح کروں گا. جیسا کہ جلسہ سالانہ انگلستان میں میرا طریق تھا، اسی طریق پر میں آج آپ کے سامنے بعض بہت ضروری نصائح اس افتتاحی خطاب میں کرنے چاہتا ہوں. حضرت اقدس مسیح موعود علیہ السلام فرماتے ہیں، یاد رہے کہ یہ اشتہار، یہ ایک اشتہار ہے جو آپ نے جاری فرمایا پچھلی صدی کے آخر پر. ابھی صدی پوری ہونے میں ایک دو سال ہی باقی تھے، بلکہ معین طور پر میرا خیال ہے شاید ایک سال ہی باقی تھا ابھی. ہاں جی، 1899 میں یہ اشتہار شائع فرمایا گیا ہے. آپ فرماتے ہیں، یاد رہے کہ یہ اشتہار محض اس غرض سے شائع کیا جاتا ہے کہ تا میری جماعت خدا کے آسمانی نشان دیکھ کر ایمان اور نیک عملوں میں ترقی کرے. جو پہلا فقرہ ہے اس میں بعض آسمانی نشانوں کا وعدہ ہے، اور اشتہار دے کر ان نشانوں کی طرف متوجہ فرمایا گیا ہے کہ میں آج ہی آپ کو مطلع کر رہا ہوں تاکہ جب نشان دکھائے جائیں گے تو جماعت اپنے ایمانوں میں ترقی کرے، اور ان کو معلوم ہو کہ وہ ایک صادق کا دامن پکڑ رہے ہیں نہ کاذب کا. ان کو پورا اطمینان ہو جائے نشان دیکھ کر کہ انہوں نے ایک سچے کا پہلو پکڑا ہے، سچے کا دامن پکڑا ہے، کہ جھوٹے کا نہیں. اور تا وہ راست بازی کے تمام کاموں میں آگے بڑھیں اور ان کا ایک نمونہ دنیا میں چمکے. صرف یہی نہیں کہ حضرت مسیح علیہ السلام پر ایمان پختہ ہو، بلکہ اس کے نتیجے میں جو اصل مقصد ہے مسیح علیہ السلام کی بعثت کا، راست بازی کے کاموں میں آگے بڑھیں اور ان کا نمونہ एक रोशन नमूने के तौर पर दुनिया के सामने चमके। अब हजरत मसीह अलैहिस्सलाम उस जमाने में सदी के आखिर पर जो दुश्मन बकवास कर रहा था उसका जिक्र फरमाते हैं। और अजीब बात है कि अब भी सदी के आखिर पर वैसे ही शोर वगैरह बढ़ा है और हर जगह दुश्मन उसी किस्म की बातों को दोहरा रहा है जो गुज़श्ता सदी के आखिर पर दोहराई जा रही थी। हर एक तरफ से मुझ पर हमले होते हैं और नहायत इसरार से मुझको काफिर और दज्जाल और कज्जाब कहा जाता है और कत्ल करने के लिए फतवे लिखे जाते हैं। ये सब कुछ जो सदी के आखिर पर पिछली सदी में हो रहा था अब फिर इसी तरह हो रहा है। बस इनको चाहिए यानी मेरी जमात को चाहिए कि सब्र करें और गालियों के साथ हरगिज जवाब न दें। सब्र करें और गालियों के साथ हरगिज जवाब न दें और अपना नमूना अच्छा दिखावें, क्योंकि अगर वो भी ऐसी ही दरिंदगी जाहिर करें जैसा कि उनके मुकाबले पर की जाती है तो फिर उनमें और दूसरों में क्या फर्क है। इसलिए मैं सच सच कहता हूँ कि वो हरगिज अच्छा अजर पा नहीं सकते जब तक सब्र और तक्वा और अफ़व और दरगुज़र की खसलत सबसे ज़्यादा उनमें न पाई जाए। ये इख्तवास मैंने खसूसियत से जमात जर्मनी में पढ़ने के लिए इस खुद में पढ़ने के लिए चुना था। वजह यह है कि आजकल जमात अहमदिया जर्मनी खुदा तआला के फ़ज़ल से बड़ी तेज़ी के साथ तरक्की कर रही है और बहुत सी जगह अब जमात के दुश्मन अकलियत बन गए हैं और ये ख्याल कि अब हम ताकतवर हो गए हैं इसलिए अपनी ताकत का मुजाहरा करें और खिलाफ बोलने वालों के मुंह तोड़ें, ये ख्याल जहालत के नतीजे में अज खुद पैदा होता है या तभी जोशों के नतीजे में नौजवानों में एक रद्दअमल पाया जाता है। बहादुर वो है जो ताकत रखते हुए उसूलों को न छोड़े, जो ताकत रखते हुए इंकिसार से काम ले और दरगुजर आफत से काम ले। ये वो ज़रूरत थी जिसकी वजह से आज मैं आपके सामने ये इश्तिहार पढ़कर सुना रहा हूँ। आपको एक किस्म का गलबा नसीब है, आपके मुकाबले पर जो जलसे किए जा रहे हैं उनकी कोई भी हैसियत नहीं, चंद सौ के सिवा और लोग वहाँ इकट्ठे नहीं होते और महज गाली गलोच और बकवास के बाद मुस्तुक हो जाते हैं। मगर आप जो कि खुदा तआला के फ़ज़ल से एक ज़ाहरी अदद की सूरत में भी अजमत पा रहे हैं और दिन ब दिन ये ज़ाहरी अदद की अजमत बढ़ती जाएगी, मगर अगर आपने हज़रत मसीह मौऊद अलैहि सलाम की नसाइब को नज़रअंदाज कर दिया और ज़ाहरी अदद की बरतरी ही को अपनी अजमत समझा तो आपकी सारी अजमतें ज़िल्लतों में तब्दील हो जाएंगी। ये वो नसीहत है और ये इंतज़ार है जो हज़रत मसीह मौऊद अलैहि सलाम ने नसीहत की सूरत में आपके सामने रखा है। अगर वो भी ऐसी ही दरिंदगी जाहिर करें जैसा कि उनके मुकाबले पर की जाती है तो फिर उनमें और दूसरों में क्या फ़र्क है। इसलिए मैं सच सच कहता हूँ कि वो हरगिज़ अपना अजर नहीं पा सकते, वो हरगिज़ अपना अजर पा नहीं सकते जब तक सब्र और तक़वा और अफ़व और दरगुज़र की खसलत सबसे ज़्यादा उनमें न पाई जाए। सब्र और तक़वा और अफ़व और दरगुज़र ये चार सिफात हैं जो हज़रत मसीह मौऊद अलैहि सलाम ने खुसूसियत के साथ बयान फरमाई हैं और इसी चार सिफात के मुकाबले पर बाद चार और सिफात हैं जो आप सूरह फातिहा के हवाले से आपके सामने पेश करेंगे और ये मज़मून है जो बहम रब्त रखता है। और मैं उम्मीद रखता हूँ कि जमात जर्मनी के छोटे बड़े औरतें और मर्द सब गौर से इस मज़मून को सुनकर अपने दिलों की तहों में जगह देंगे और संभाल कर रखेंगे। संभाल कर रखने का एक तो मतलब होता है कि इस्तेमाल ही नहीं किया, मेरी वो मुराद नहीं। संभाल कर इसे चिमटे रहे, इसे हिरदान बना लें, इसे अपना ओढ़ना बिछौना कर लें। ये नसीहतें जो इस इश्तिहार में की गई हैं ये इस्लाम की जान है। अगर इन पर आप पूरी तरह से कारबंद हो गए तो खुदा तआला के फ़ज़ल से आपकी फतह ही फतह है। कोई दुनिया की ताकत पर आपको इसी की तरह से भी इसी पहलू से भी शिकायत नहीं दे सकते। तो आते हैं, अगर मुझ पर बहतान लगाए जाते हैं तो क्या इससे पहले खुदा के रसूलों और रास्तबाजों पर इल्जाम नहीं लगाए गए? कौन सा खुदा का रसूल और रास्तबाज है जिस पर वैसे ही इल्जाम ना लगाए गए हों जो हजरत अब्दुल मसीह मौऊद अलैहिस्सलाम पर लगाए जाते हैं? और इस जवाब में ही बहुत बड़ी दलील आपके हाथों में समा दी गई है। ये चैलेंज है जो आप हर अहमियत के दिनों को कर सकते हैं कि जो एतराज तुम मसीह मौऊद अलैहिस्सलाम पर करते हो उससे पहले एक मसला तय कर लो कि वो एतराज हजरत अब्दुल मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ना हुआ। अगर हुआ है तो फिर उसी एतराज को आपके खादिम पर करने का तुम्हें कोई हक नहीं, और अगर हुआ है तो तुम बताओ क्या तुम जवाब दे सकते? नहीं तो हम हाजिर हैं, हम उन तमाम एतराजात का जवाब देंगे जो हमारे आका के आका हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की जात पर किए जाते हैं, और तुम्हें ताकत नहीं है कि तुम उनका जवाब दे सको। ये बहुत ही अजीम लेकिन इंतहाई कतई और यकीनी चैलेंज है जो इस हजरत मसीह अलैहिस्सलाम की तहरीर से उभरता है। ये आप इस्तेमाल करके देखें और कभी आपको शर्मिंदगी उठानी पड़ेगी। फरमाया हजरत मूसा पर इतराज, क्या हजरत मूसा पर इतराज नहीं हुए कि उसने धोखा देकर नाहक मिस्रियों का माल खाया और झूठ बोला कि हम इबादत के लिए जाते हैं? हजरत मूसा पर यह एतराज किया गया और मैंने ही इससे मिलता जुलता एतराज क्योंकि हजरत मसीह मौऊद अलैहिस्सलाम पर भी किया गया था, इसलिए आपने उस एतराज का हवाला दिया। हजरत मूसा पर यह एतराज किया गया कि मिस्रियों का माल खाया, झूठ बोला कि हम इबादत के लिए जाते हैं और जल्द वापस आएंगे, और कई शीरखार बच्चों को कत्ल किया। क्या हजरत दाऊद की ये और इतराज भी हैं जो हजरत मसीह अलैहिस्सलाम के अलावा नबियों पर किए गए हैं वो भी आप बयान फरमा रहे हैं? और क्या हजरत दाऊद की नस्बत नहीं कहा गया उसने एक बेगाना औरत से बदकारी की? बेगाना औरत का नाम याद रखें, लेकिन हजरत मसीह अलैहिस्सलाम पर उसका हजारवां हिस्सा भी इल्जाम नहीं लगा जो हजरत दाऊद पर लगाया गया था। और ये वो इल्जाम है जिसको ये मौलवी लोग सच्चा समझते हैं, और लोग हजरत दाऊद के ऊपर इल्जाम में शामिल हो जाते हैं, और इनकी तफासीर ने इस इल्जाम को दोहराया है। ऊरिया जर्नैल था जिसके मुतालिक ये कहते हैं कि हजरत दाऊद ने उसकी बीवी से मोहब्बत करके ऊरिया को कत्ल करवाने के लिए एक ऐसे मैदान जंग में भेज दिया जहाँ से उसकी वापसी मुमकिन नहीं थी। हजरत मसीह अलैहिस्सलाम पर जो इल्जाम लगाए गए उससे बहुत बढ़कर उसी नौयत के एतराजात पहले लोगों ने अपने अपने वक्त के अंबिया पर लगाए थे। ऊरिया नाम बदकारी की और फरेब से ऊरिया नाम एक सिपा सरार को कत्ल करा दिया, और बैतुल माल में नाजायज दस्तंदाजी की, और अगले पढ़ने जा रहा हाँ, और क्या हारून की इस पर ये एतराज नहीं किया गया कि उसने गौशाला परस्ती कराई? हजरत हारून ने खुद गौशाला परस्ती कराई, और क्या यहूदी अब तक नहीं कहते कि यीशु मसीह ने दावा किया था कि मैं दाऊद के तख्त दाऊद का तख्त कायम करके करने आया हूं, और यीशु के इस लफ्ज से हुजूस की क्या मुराद थी कि उसने अपने बादशाह होने की पेशगोई की थी जो पूरी न हुई? हजरत मसीह अलैहिस्सलाम के अल्फाज थे कि मैं दाऊद का तख्त दोबारा कायम करने के लिए आया हूँ, उस तख्त पर बैठने के लिए आया हूँ, क्योंकि दुश्मन जिस तख्त के माने सही समझता नहीं था इसलिए हजरत मसीह से आपके दुश्मनों ने तरह तरह के मजाक उड़ाए, और वो तख्त जो आसमानी तख्त था उसको जमीनी तख्त समझ कर आपका तमस्कर उड़ाते रहे और तरह तरह की अजियत देते रहे। उसमें अब क्या मुराद ये न थी कि उसने अपने बादशाह होने की पेशगोई की थी जो पूरी न हुई, और क्योंकि मुमकिन है कि शादी की पेशगोई झूठी निकली है। यहूदी ये तरह करते हैं कि मसीह ने कहा था कि अभी बाद लोग जिंदा मौजूद होंगे, मैं वापस आऊँगा, मगर ये पेशगोई भी झूठी साबित हुई। अब इन पेशगोइयों की जो तशरीहात, जो रतीस तशरीहात ऐसी जो अकल और दिल को मुतमिन करने वाली हो, जमात अहमदिया करती है, वो इन मौलवियों के बस की बात नहीं। हज़रत मसीह ने आपको जहाज पर कारखाना दे दिया है, इन बातों बहुत अजीम असलहा है जो शिकस्त के नाम से नाचता है। इस असलहा को उस कामयाबी के साथ आप इस्तेमाल करें जिस कामयाबी के साथ एक मोमिन का शेवा है, लेकिन ये तमाम मसीह मौऊद ने जो कायम फरमाया है उसके बका के लिए तमाम अहम तरीन बातें आपके सामने खोल कर रख दी हैं। फिर ऐसा ही हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद उमूर पर जहलों के इतराज हैं, जैसा कि हुदैबिया के वाक़े पर बाद उनमें से मुर्तद हो गए थे, और क्या अब तक पादरियों और आलियों के कलमों तमाम झूठे इल्ज़ाम हमारे सैयद मौला सल्लल्लाहु अलैहि वसल्लम की नस्बत शायद नहीं हुए जो मुझ पर लगाए जाते हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने बाकी नबियों के एतराज़ात के हवाले से बार बातें दर्ज फरमा दी, लेकिन हज़रत अब्बास मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो गहरी इज्जत और मोहब्बत आपके दिल में जागी थी, आपने उन इल्ज़ाम की तफसील बयान करने से गुरेज फरमाया। लेकिन एक रात की बात समझा दी है, फरमाया आहन तो सल्लल्लाहु अलैहि वसल्लम पर कितने एतराज हुए हैं वो तमाम कर मेरी जात पर दी हुई, जितने बेहूदा और गंदे एतराज मसीह मौऊद की जात पर किए गए हैं वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दुश्मन ने आहजरत सल्लल्लाहु अलैहि वसल्लम की जात पर भी किए हैं। बस ये एक बहुत बड़ा चैलेंज है कि तमाम वो तमाम एतराज़ात जो हज़रत अक़दस मोहम्मद रसूलुल्लाह बाबा वारा के लिए लफ्तर करने के लिए गर्म पानी हो तो ही नहीं है, वो सारे एतराज़ात हज़रत मसीह मौऊद अलैहिस्सलाम की ज़ात पर लगाए गए हैं। और एक दफ़ा मैंने वो तमाम एतराज़ात को इकट्ठा किया था, एक भी इतराज ऐसा नहीं जो आहज़रत सल्लल्लाहु अलैहि वसल्लम पर दुश्मन ने लगाया हो और मसीह मौऊद अलैहिस्सलाम के मुतल्लिक इन मौलवियों ने उसे दोहराया ना हो। इसलिए दो टोक फैसला इस बात पर मुमकिन है, और ये दो टोक फैसला करने के लिए आपको अपने लड़ते झगड़ते हैं उनसे कहें गाली का जवाब हमारे पास गाली नहीं है, गुस्से का जवाब अफसोस से देंगे, नफरत का जवाब मोहब्बत से देंगे, मगर हमारे आपका हमारा पास जो इतराज तुम करते हो पहले अच्छी तरह छानबीन करके ये फैसला कर लो कि क्या इनमें से कोई इतराज हज़रत सल्लल्लाहु अलैहि वसल्लम पर हुआ कि नहीं। अगर हुआ था तो मैं भी निशान अपने आका से बढ़ कर नहीं होता। ये नामुमकिन है कि हज़रत अब्बास मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तो लव एतराज़ात का निशाना बनाया गया हो और आपके गुलाम में शामिल हज़रत इमाम महदी को उन निशानात से बचा लिया गया हो। पर सबसे पहले ये शरीफ आपके इल्म में आनी चाहिए, इस खर्च से कि आप नौज़ुबिल्लाह मिन ज़ालिक हज़रत मसीह मौऊद अलैहिस्सलाम के दफा के लिए हज़रत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को आगे करें। ये एक ऐसी अहम बात है जो मैंने पहले भी खोली थी, अब भी खोल रहा हूँ कि हरगिज़ मनसा ये नहीं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम आगे बढ़कर हज़रत मसीह मौऊद के तादाद अपने ऊपर लें। मनसा सिर्फ ये है حضرت صلی اللہ علیہ وسلم پر جو اعتراض لگایا گیا تو رسول اللہ صلی اللہ علیہ وسلم کا سینہ ان اعتراضوں کے لیے ننگا کر وہ دشمن ہے رسول اللہ صلی اللہ علیہ وسلم کی حد تک مجھے بنے گا آپ ہیں جو حضرت صلی اللہ علیہ وسلم کی اڑانی میں آپ کے آگے مسیح موت کا سینہ کرنے والے ہوں گے. یہ وہ اسٹریٹجی ہے, یہ وہ جہاد کی پالیسی ہے جسے آپ کو اپنانا ہے. بعض دفعہ احمدی نوجوان اپنی غفلت کی وجہ سے, لائبنی کی وجہ سے کسی غیر احمدی کے اعتراض کے مقابل پر فوراً رسول اللہ صلی اللہ علیہ وسلم کا حوالہ دے دیتے ہیں, اور یہ طریق نامناسب اور ناجائز ہے. حضرت مسیح علیہ السلام نے کبھی اس طریق کو اختیار نہیں کروایا. آپ نے اپنے اعتراضات اپنے اوپر وارد ہونے والے اعتراضات کا جواب دیا ہے. اگر وہ جواب کسی کو تسلیم نہیں تو پھر ویسے ہی اعتراض آن حضرت صلی اللہ علیہ وسلم پر بھی کیا گیا ہے. وہ کہ مسیح علیہ السلام کے سینے کو آپ ایک طرف کر دیں گے اور سیدھا اعتراض کا نشانہ حضرت محمد رسول اللہ کو بنائیں گے. اس بنا پر غلام کو اس کی غلامانہ حیثیت میں ہی آقا کے سامنے رہنا ہے. حضرت مسیح علیہ السلام کا سینہ اسی طرح مقابل پر تنا رہے گا جس طرح ہمیشہ تنا رہا ہے. سب سے بڑھ کر حضرت رسول اللہ صلی اللہ علیہ وسلم کی حیرت آپ نے دکھائی ہے, بس اس پہلو کو کبھی ہاتھ سے نہ جانے دیں. حضرت مسیح علیہ السلام فرماتے ہیں غرض کے مخالفوں کا کوئی بھی میرے پر ایسا اعتراض نہیں جو مجھ سے پہلے خدا کے نبیوں پر نہیں کیا گیا. اس لیے میں تمہیں کہتا ہوں کہ جب تم اپنی گالیاں اور جب تم ایسی گالیاں اور ایسے اعتراض سنو تو غمگین اور دلگیر مت ہو, کیونکہ تم سے اور مجھ سے پہلے خدا کے پاک نبیوں کی نسبت تھی. یہی لفظ بولے گئے تو ضرور تھا کہ خدا کی وہ تمام سنتیں اور عادتیں جو نبیوں کی نسبت وقوع میں آ چکی ہیں ہم میں پوری ہوں. ان تمام اعتراضات کا انبیاء کی ذات میں اکٹھے ہو جانا یہ دراصل انبیاء کی صداقت کا نشان ہے. نبیوں کا کے علاوہ دوسرے لوگوں سے سلوک نہیں ہوا. ساری تاریخ اسلام کا مطالعہ کر لیں, وہ تمام اعتراضات جو حضرت حضرت محمد رسول اللہ پر لگائے گئے وہ صرف مسیح موعود علیہ السلام کی ذات میں اکٹھے کیے گئے, اور کسی عالم کسی بڑے چھوٹے کسی مذہبی رہنما کسی فرقے کے رہنما پر وہ سارے اعتراض اس طرح اکٹھے وارد نہیں کیے گئے جو حضرت حضرت مسیح موعود علیہ السلام کی ذات پر رسول اللہ علیہ وسلم کا حوالہ دیے بغیر دہرائے گئے. مگر آپ نے جو اسٹریٹجی میں نے آپ کو بتائی ہے, جو طرز جہاد سمجھائی ہے, اس کے مطابق دشمن کا مقابلہ کرنا ہے. مگر یاد رکھیں کہ حضرت مسیح علیہ السلام کو آگے رکھنا ہے, پیچھے نہیں رکھنا. رسول اللہ علیہ وسلم کے دفاع کے لیے آپ کا سینہ ہے اور آپ کے دفاع کے لیے ہمارا سینہ ہے. دشمن چاہے تو لاکھ میں چھلنی کرے, ہمیں کوڑی کی بھی پرواہ نہیں, مگر ہم اپنے آقا و مولا کے سینوں کو ان تینوں سے ضرور بنائیں گے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. فرماتے ہیں یہ ہمارا حق ہے کہ جو خدا نے ہمیں عطا کیا ہے جبکہ ہم دکھ دیے جائیں اور ستائے جائیں اور ہمارا سر لوگوں پر مشتبہ ہو جائے اور ہماری راہ کے آگے سدھا اعتراضات کی پتھر پڑ جائیں تو ہم اپنے خدا کے آگے روئیں اور اس کی جانب میں تجربات کریں اور اس کے نام کی زمین پر تقریب چاہیں اور اس سے کوئی ایسا نشان مانگیں جس کی طرف حق پسندوں کی گردنیں جھک جائیں. سو اسی طور پر میں نے دعا کی, مجھے بارہا خدا تعالیٰ مخاطب کر کے فرما چکا ہے कि जब तू दुआ करे तो मैं तेरी दुआओं को तेरी सुनूंगा और मैं नूर नबी की तरह दोनों हाथ फैलाता हूं और रब इन्नी मगलूबन की दुआ करता हूं मगर बगैर अंत से। ये सब्र दुआ में ढला करता है और जितना आप असल से काम लेंगे उतना ही दुआओं की तरफ तवज्जो होगी। हजरत मुस्लिम अलैहिस्सलाम अपने ताल्लुक से ये बात आपको समझा रहे हैं। मैं दुआएं करना कि अल्लाह दुश्मन को दबाओ बर्बाद कर दे एमजीएस को तरक्की हो ये कोई दुआ नहीं। दुआ वो होती है जो दिल से निकले और सब्र की भूख से फूटे। सब्र और दुआ का क्या ताल्लुक है? सब्र ही दिल में गम पैदा करता है, वो इंतहा दर्द दिल में उभारता है जैसे एक तूफान बरसा हो जाए और उस तूफान से जो आहें उठती हैं उससे जो दर्दनाक दुआएं उठती हैं ये वही दुआएं हैं जो अल्लाह तआला के यहाँ मकबूल हुआ करती हैं। हज़रत मसीह अलैहिस्सलाम जब आपको सब्र की तलकीन करते हैं तो हर चीज ये मुराद नहीं कि आपको बेजारों को रोजगार छोड़ रहे हों कि सब्र करते रहो कोई फर्क नहीं पड़ेगा। हकीकत में ये मजमून इसलिए समझाया जा रहा है ताकि आपको दुआओं की तौफीक मिले और दुआएं भी वैसी हों जैसा कि हज़रत मसीह अलैहिस्सलाम ने फरमाई खुदा के अनुरोध की। फरमाते हैं रब इन्नी मगलूबन मगबगैफन तो सिर्फ ये मामला समझने वाला है। हजरत नूह ने ये दुआ की थी रब इन्नी मगलूबन फंतसिर ए मेरे खुदा मैं मगलूब हो चुका बस तू मेरी मदद फरमा और मेरा बदला ले। इंतसार में बदला लेने का मजमून पाया जाता है। हजरत मसीह मौद अलैहिस्सलाम को कौम की हलाकत और तबाही में उस किस्म की दिलचस्पी नहीं क्योंकि हजरत मसीह मौद अलैहिस्सलाम जानते हैं कि आहदरत सल्लल्लाहु अलैहि वसल्लम की कौम ही में से वो लोग पैदा होंगे जो मसीह मौद अलैहिस्सलाम के गुलामी की गुलामी में फख्र महसूस करेंगे और मसीह मौद अलैहिस्सलाम के ताल्लुक से वो सहाबा से मिलाए जाएंगे। ये यकीन एक कामिल अगर मसीह मौद अलैहिस्सलाम के दिल में ना होता तो आपकी दुआ फंतसिर पर भी जाकर फंतसिर तक जा पहुंचती। आप फरमाते हैं याद रखो मेरी दुआ इतनी है रब्बे इन्नी मगलूब या मेरे रब मैं मगलूब हो चुका। फंतसिर नहीं कहता ये नहीं कहता कि तू इस कौम से मेरा बदला ले और मेरी रूह देख रही है कि खुदा मेरे लिए नहीं सुनेगा और मेरे लिए जरूर कोई ऐसा रहमत और अमन का निशान दिखाएगा जो मेरी सच्चाई पर गवाह हो जाए। मैं उस इस वक्त किसी दूसरे को मुकाबले के लिए नहीं बुलाता और ना किसी शख्स के जुल्म और जोर का जनाब इलाही में अपील करता हूं बल्कि जैसा कि मैं तमाम उन लोगों के लिए भेजा गया हूं जो जमीन पर रहते हैं खा वो एशिया के रहने वाले हैं और खा यूरोप के और खा अमरीका के ऐसे ही मैं आम अगराज की बिना पर बगैर इसके कि किसी गैर या बगर का दिल में तसव्वुर हो खुदा ताला से एक आसानी चाहत चाहता हूं जो इंसानी हाथों से बारातर हो। ये मुबाहले के अलावा एक मजमून है। मुबाहले की बातें इस साल के आगाज में मैं कर चुका हूँ आपको तफसील से समझा चुका हूँ। हज़रत मसीह अलैहिस्सलाम भी इस इश्तिहार से पहले इस सदी के इख्तिताम से पहले मुबाहले का ऐलान कर चुके थे। उसमें एक मुकाबला है उसमें दुआ है कि अल्लाह ताला अगर ये तेरी कसम है तेरी इज्जत जलाल की कसम का अगर झूठ बोले तो फिर तू इनसे हमारा बदला उतार। लेकिन ये उससे बड़ा मकाम है। आप फरमाते हैं यहां मैं किसी जैद बकर किसी दुश्मन का कोई तसव्वुर नहीं रखता। मैं अपने रब से यह अर्ज कर रहा हूं कि मैं मगलूब हो गया इन्होंने मेरी कोई बात नहीं मानी। जो सच्चाई का फैसला करने की राय थी वो सब ये तर्क कर बैठे ऐसे मकाम पर आ गए जहां फैसले जमीन नहीं थे नहीं बल्कि आसमान पर किए जाते। मेरे रब मैं तुझसे एक निशान चाहता हूं
कोई ऐसा निशान जाए फरमा
मेरी सदाकत रोशन हो जाए
और वो निशान हम का निशान
एक बहुत ही अजीम दुआ है
जो इस
सदी के आखिर पर आपको खास तौर पर अपने पेशे नजर रखनी चाहिए।
जहां तक
जारी मोबाइल का ताल्लुक है वो अपना काम एक साल के अंदर जरूर दिखाएगा और दिखा रहा है, उसको मैं
कलदम नहीं कर रहा। याद रखें मुबाहले की दुआएं अपने तौर पर जारी रहेंगी, मगर
मुबाहले के बाद जैसा कि हमें नजर आ रहा है
जिदी लोग फिर भी जिद करेंगे और उनकी जिद तोड़ने के लिए आसमान से हमें एक अमन का निशान मांगना है,
उसके लिए इस सारे सब्र और अफ़
और दरगुजर की जरूरत है जिसका हवाला मसीह अलैहिस्सलाम शुरू में दे चुके हैं।
एक आसमानी
शहादत चाहता हूँ जो इंसानी हाथों से बाला तर हो, और मैं जानता हूँ अगर मैं उसकी नजर में
साजिश नहीं हूँ तो इस तीन बरस के अरसे तक
जो 1902 तक खत्म होंगे
मेरी साइज में अदना किस्म
एक
अदना किस्म का निशान भी जाहिर अगर मेरी साइज में
एक अदना किस्म का निशान भी जाहिर नहीं होगा और इस तरह पर मेरा
दिल जाहिर हो जाएगा
और लोग मेरे हाथ से
माफी दे पाएंगे और मैं इस मुद्दत तक
और अगर इस मुद्दत तक मेरा फिस्क जाहिर हो जाए जैसा कि मुझे यकीन है तो बहुत से पर्दे
जो दिलों पर पड़े हैं उठ जाएंगे।
मेरी ये अगला हो रहा है जो 3 साल का
के अरसा में एक निशान मांग रहे हैं, जलसा सराना की तकरीर में राजन मैंने भी आइंदा 2-3 साल की बात की थी, मुझे ये याद पड़ता था कि मुस्लिम
सामने कहीं 3 साल की बात भी की है, मगर वो 3 साल की बात मुबाहले के तौर पर नहीं बल्कि
साइज में उसके हक में अजमत का
निशान मांगने के लिए आती थी और इस तहरीर से ये बात खुल गई।
हजरत मसीह अलैहि सलाम
फरमा रहे हैं
कि मैं जो अमल और सदाकत का निशान मांग रहा हूं
ये इबादत में से है।
ये निशान एक ऐसी दुआ से ताल्लुक रखता है
जो सूरह फातिहा की जान है और ये निशान ऐसा है जो मेरी सारी जमात के हर फर्ज में जाहिर होगा और इस खर्च के लिए आपने 3 साल मांगे हैं एक अमन के निशान के तौर पर।
और आप लोग हैरान होंगे ये किस किस्म का अमन का निशान है
जो जमात अहमदिया के हर फर्ज में जाहिर होने वाला है और उसके लिए
हजरत मसीह अलैहि सलाम
ने
3 साल इसलिए मांगे हैं कि इसके लिए बहुत मेहनत
और मशक्कत की जरूरत है, बहुत दुआओं की जरूरत है, दुनियादारी से अल्लाह ताला से मदद मांगते हुए पाक तब्दीलियां
चाहने की जरूरत है
और ये दरअसल वो निशान है जिसकी तरफ मसीह मौऊद इस्लाम आपके जहनों और
दिलों को मुंतकिल फरमा रहे हैं। फरमाते हैं
ये निशान इबादात में से है जो नमाजों में हमेशा 5 वक्त मांगी जाती हैं,
क्योंकि हम नमाज में दुआ करते हैं एहदिना सिरातल मुस्तकीम
सिरातल लज़ीना अनअमत अलैहिम। इससे यही मतलब है कि खुदा से हम अपनी तरक्की ईमान
और बड़े नौ की भलाई के लिए 4 किस्म के निशान
4 कमाल के रंग में चाहते हैं।
अब आप समझ रहे थे कि आसमान से कोई जलवा जाहिर हो जिस तरह का और आप नीचे बैठे उसका तमाशा देख रहे हो,
ये हजरत मसीह इस्लाम की इबारत को ना समझने के नतीजे में हुजूर अलैहिस्सलाम
जो निशान मांग रहे हैं वो
जमात अहमदिया के अंदर एक हैरत अंगेज पाक तब्दीली का निशान,
एक ऐसा निशान है
जो हमेशा हमेशा
के लिए चमकता रहेगा, एक ऐसा निशान
है जो अपनी जात में बोलने वाला निशान है। अगर मर्द साजिश
पैदा हो जाए اسے دیکھ کر کسی اور نشان کی ضرورت نہیں رہتی. بس حضرت مسیح علیہ الصلوۃ والسلام جماعت احمدیہ کو اس دعا کی طرف متوجہ فرماتے ہیں، اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم، کہ ہمیں سیدھے راستے کی طرف ہدایت فرما، سیدھا راستہ ان لوگوں کا جن کو تم نے انعام فرمایا. خدا سے ہم اپنی ترقی ایمان اور بینک انسان کی بھلائی کے لیے چار قسم کے نشان، چار کمال کے رنگ میں چاہتے ہیں: نبیوں کا کمال، صدیقوں کا کمال، شہیدوں کا کمال اور صلحاء کا کمال. تو نبی کا خاص کمال یہ ہے کہ خدا سے ایسا علم غیب پائے جو بطور نشان کے ہو. حضرت مسیح علیہ السلام نے خدا سے بالعموم جو دعائیں کی ان کے نتیجے میں نبی کا کمال تو آپ کو عطا ہو گیا، اور اس کمال کے پیچھے پیچھے ہمارا قافلہ چل رہا ہے. ہمارے لیے جو تین کمال باقی ہیں جنہیں ہمیں اپنانا ہے اور احمدی کو اس کا نمونہ بننا ہے، وہ کمالات یہ ہیں. صدیق کا کمال یہ ہے کہ صدق کے خزانے پر ایسے کامل طور پر قبضہ کرے، یعنی ایسے اکمل طور پر کتاب اللہ کی سچائیاں اس کو معلوم ہو جائیں کہ بہ وجہ خارق عادت ہونے کے نشان کی صورت پر ہو، اور اس صدیق کے صدق پر گواہی دے. یعنی تمام جماعت احمدیہ کو اگر صدیق کا نشان دکھانا ہے تو ان کے لیے لازم ہے کہ قرآن کریم میں جو صدیقیت کے نشانات بیان کرائے گئے وہ تمام نشانات اپنی ذات سے پوری کر کے دکھائیں، اور جماعت احمدیہ میں کثرت سے صدیق پیدا ہونے لگے. یہ ایک ایسا نشان ہے جو ہے سنگیت طور پر اسلام کا مقصود ہے، اسلام کا کی منزل ہی نشانات کی طرف لے کے جانا ہے، اور یہی وہ نشان ہے جو حضرت مسیح علیہ السلام اپنی جماعت سے دیکھنا چاہتے ہیں. اگر یہ نشان آج ہماری جماعت میں ظاہر ہو جائیں تو اس کے سوا اور کسی غلبے کے مانگنے کی ضرورت نہیں ہے. یہی نشانات کا غلبہ ہے جو جماعت احمدیہ کو تمام دنیا پر غالب کرے گا، اور ایسے رنگ میں غالب کرے گا کہ اس غلبے کی قیمت ہوگی. جو الگ ہی غلبہ نہیں ہوگا، جو صلاحیتوں کا غلبہ ہوگا. بس آج جب کہ ہم عرضی غلبے میں خدا تعالیٰ کے فضل سے آگے بڑھ رہے ہیں، اس عرضی غلبے کو صلاحیت کا غلبہ کر صلاحیت کے غلبے میں بدلنے کے لیے آج کی جد و جہد کی ضرورت ہے، ورنہ یہ عرضی غلبہ ہمارے کسی کام نہیں آئے گا. اس سلسلے میں میں نے گزشتہ چند خطوات میں اور اس سے پہلے بھی آپ کو متوجہ کیا تھا کہ ہمارا ہر مسئلے کا حل وحدانیت ہے. توحید باری تعالیٰ ہے جس کے ذریعے ہمارے سارے مسائل حل ہوں. اگر توحید کو چھوڑیں گے تو آپ کا عددی غلبہ دنیا کو نہیں چلے گا. ایک ہی غلبہ ہے جو صفات باری تعالیٰ کا غلبہ ہے. اس غلبے میں کوئی اجرمیت نہیں. اگر سچائی کا غلبہ ہے تو دنیا کی کون سی قوم ہے جو سچائی کو اپنے ملک پر قابل غالبانے سے روکے یا ناپسند کرے، یا یہ سمجھے کہ سچائی تو ایک پاکستانی کردار ہے، ہمیں اس کی ضرورت نہیں. کون ہے جو نیکی یعنی عموم بین نون سے انسان سے ہمدردی کو ایک غیر ملکی صرف جانے؟ صفات باری تعالیٰ کی خوبی یہ ہے، یعنی اور خوبیوں کے علاوہ ایک خوبی یہ ہے کہ صداقت صفات باری تعالیٰ کے پیچھے اگر آپ چلیں، انہیں اپناتے ہوئے چلیں، تو دنیا کی کوئی قوم بھی آپ کے غلبے کے خلاف غلط عمل نہیں کر سکتی. آپ کا غلبہ توحید باری تعالیٰ کا غلبہ ہوگا، ان صفات کا غلبہ ہوگا جو غیر اقوامی ہیں، ان صفات کا غلبہ ہوگا جسے ہر قوم اپنانا چاہتی ہے، خواہ اپنا سکتی ہو یا نہ اپنا سکتی ہو. اس لیے کہ بہت ہی اہم باتیں ہیں سے کر رہا ہوں، صفات باری تعالیٰ کے غلبے کو اپنائیں، اور جب اس غلبے کی خاطر آپ کام کریں گے تو یہ چار صفات ابھریں گی: ایک نبی کی صفت، ایک صدیق کی صفت، ایک شہید کی صفت، اور ایک صالح کی صفت. حضرت مسیح علیہ السلام فرماتے ہیں
کا کمال یہ ہے کہ مصیبتوں اور دکھوں اور اطلاعوں کے وقت میں ایسی قوت ایمان اور قوت اخلاقی ثابت اور ثابت قدم ہی دکھ رہا ہے جو خارق عادت ہونے کی وجہ سے بہت شان کے ہو جائے. یہ وہ حصہ ہے جسے جماعت احمدیہ کی اکثریت اپنا سکتی ہے. صدیقیت کے لیے جس محنت اور خلوص اور تقوی کی ضرورت ہے یہ ایک سال دو سال تین سال کے بعد بھی ضروری نہیں کہ اکثر کو نصیب ہو سکے, کیونکہ صدیقیت کی صفات نبوت کے بعد سب سے مشکل صفات ہیں اور نبوت کا پرتاؤ ہی صدیقیت ہے. غیر نبی جب نبی کی طرح ہو جائے اسے صدیق کہا جاتا ہے. اللہ ایسے لوگوں سے نبی چنتا ہے جو صدیقیت کے صفات کی صفات پہلے رکھتے ہیں. بس میں یہ نہیں کہتا کہ آپ میں سے ہر آدمی صدیق بن سکتا ہے, مگر میں یہ ضرور کہتا ہوں کہ آپ میں سے ہر آدمی صدیق بننے کی کوشش ضرور کرے, اسے اپنا متمع نظر بنائے اور اس موضوع پر غور کرے, اور ہماری جماعت کو ہر جگہ تربیت میں اس مضمون کو بالا رکھنا چاہیے اور پیش نظر یہ رکھنا چاہیے کہ جو بھی ہم تبدیلیاں دنیا میں لائیں ان سب تبدیلیوں کے ساتھ ہی اندرونی تبدیلیوں کی طرف بھی متوجہ ہو جائیں اور نئے آنے والوں کو صدیقیت کی دعوت دیں, نئے آنے والوں کو شہادت کی دعوت دیں. صدیقیت کے بعد شہادت کا مضمون جسے مسیح علیہ السلام نے بیان فرمایا ہے اسے غور سے سن لیں. سمجھتے ہیں افسانے کا کمال یہ ہے اتنا شہید کا مصیبتوں اور دکھوں اور اطلاعوں کے وقت میں ایسی قوت ایمان اور قوت اخلاقی اور ثابت قدمی دکھلا دے کہ جو خارق کا عادت ہو جائے. اب آپ کو ہر قسم کے دکھ دنیا میں مختلف مقامات پر دیے جاتے ہیں, پاکستان میں بھی دیے گئے, یعنی دشمن آپ کے پیچھے پڑا ہوا ہے, دوسرے ملکوں میں بھی دشمن چاہتا ہے کہ آپ کے ساتھ وہی سلوک ہو جو پاکستان کے بدوں نے پاکستان کے صالحین اور صدیقوں شہیدوں سے کیا ہے. تو آپ سن لیجیے, اس پر صبر دکھانا ایک عام صبر نہیں ہے. مسلم اتنا سما رہے ہیں خارق عادت, جس کا مطلب یہ ہے عام عادات سے ہٹ کر ایسا صبر جو رفتہ رفتہ ہر انسان کو نصیب ہو جاتا ہے وہ خارق عادت نہیں ہوگا. جب کسی کا پیارا مرتا ہے وہ صبر ہے جو خارق عادت کا صبر ہے. مرنے کے بعد چند سال کے بعد اسے صبر آنا ہی آنا ہے. انسان کے بس میں ہی نہیں ہے کہ ہر غم کو سینے سے ہمیشہ کے لیے نپٹایا رکھے. پھر آخر انہیں گھروں میں جہاں رونا اور پیٹنا ہو ان گھروں میں ہنسیاں شروع ہو جاتی ہیں, انہیں گھروں سے پیسوں کی آوازیں آتی ہیں, ان کی زندگیاں بدلنے لگتی ہیں اور ہر غم وقت کے لحاظ سے ماضی میں رہ جاتا ہے. ہر غم ایسا ہے جسے دفنایا جانا ہے, پر دفنایا جانے والا کا غم بھی قانون قدرت کے نتیجے میں میرا پھر ضرور دفنایا جاتا ہے, مگر ایسے صبر کو صبر نہیں کہا جاتا. جب غم تازہ ہو, جب وہ جس کی لاش دفنائی جانی ہے آنکھوں کے سامنے ہو, اسے زمین میں اتارا جانا ہوتا ہے, اس وقت اگر آپ صبر پر قائم ہوں تو محمد علیہ الصلوۃ والسلام کے الفاظ میں اسے خارق عادت کہا جاتا ہے, یعنی عام انسانوں کی طاقت سے باہر ان سے ہٹ کر سکتے. فرمایا تم مصیبتوں اور مصائب اور ابتلاؤں میں خارق عادت سے بچ جاؤ, اور یہ سب ایسا ہے جو آسمان کی سنگریلا دیا جاتا ہے, سب ایسا ہے جو سچی اور گہری دعاؤں کی توفیق پہنچتا ہے, یہ سب ایسا ہے جو دنیا میں انقلاب برپا کرنے کی صلاحیت رکھتا ہے. اور دنیا میں سب سے زیادہ انقلاب شہیدوں کے لیے برپا ہوا ہے. اپنی جگہ رہے اور رسالت رہے, رسالت کا نشان تو بن گئے مگر کثرت کے ساتھ پیدا ہوئے. شہید وہ ہیں جو امت محمدیہ میں کثرت کے ساتھ ہر زمانے میں پائے جاتے ہیں, اور یہ ان کی شہادت ہے جو اسلام کی سچائی کی شہادت ہے. شہید کو شہید اسی لیے کہا جاتا ہے کہ ایسا شخص جس کی گواہی پر اعتماد کیا جاتا ہے, کامل یقین کیا جاتا ہے, اور جو شخص اپنی ذات کو سچائی کی خاطر فرا کر دے اس سے بڑھ کر کسی کی شہادت نہیں ہو سکتی. بس آپ نے اگر احمدیت کی سچائی میں گواہیاں دینی, اگر شہادت کی آواز بلند کر دی ہے, تو پھر حضرت مسیح علیہ السلام کے الفاظ میں شہید کی خالص عادت صفات اپنانے کی کوشش کریں. اگر آپ میں شہادت کی صفات داخل ہو گئیں تو انشاءاللہ تعالی آپ کی گواہی دنیا کو ضرور قبول کرنی ہوگی. اور پھر آخر پہ یہ فرماتے ہیں صالح کا کمال یہ ہے. ابھی عام مسلمان جن میں اس وقت میری نظر میں اہم نہیں ہے وہ سارے چاہتے ہیں, جو بلند مقامات آپ کو بتائے تھے ہو سکتا ہے بعضوں کو تصور بھی وہاں نہ پہنچا ہو, مگر جو ادنا مقام میں آپ کو اب بتانے لگا ہوں جہاں سے ہمارا سفر شروع ہوتا ہے, اپنے نفس پر غور کر کے دیکھیں کہ کیا آپ کو یہ مقام نصیب ہو چکا ہے جو بنیادی پلیٹ فارم ہے. اس پر قدم رکھیں گے تو اگلی منازل طے ہونے کا امکان پیدا ہوتا ہے. اگر اس بنیادی سطح پر آپ کا قدم نہیں ہے تو اگلے سارے مقامات آپ کے تصور کی باتیں ہیں, ان کی کوئی حقیقت نہیں ہے. پر اسے غور سے سن لیجیے, فرماتے ہیں مراد صالح کا کم, ہاں اور مرد صالح کا کمال یہ ہے کہ ایسا ہر ایک قسم کے فساد سے دور ہو جاوے. یہ پہلی منزل ہے. اب کچھ شاید آپ کو اندازہ ہوا کہ نبوت کتنی اونچی چیز ہے. پہلی منزل کی بات یہ ہے کہ ہر قسم کے فساد سے دور ہو جاتے ہیں. ہمارے کتنے گھر ہیں جنہیں ہم امن کا گہوارہ کہہ سکتے ہیں, کتنے تعلقات ہیں جنہیں ہم امن کا گہوارہ کہہ سکتے ہیں, کتنی دوستیاں ہیں جن کے متعلق ہم یقین دلائیں کہ یہ دوستیاں فساد پر منتظمی ہو سکتی. اکثر دوستیاں ایسی شرائط سے وابستہ ہوتی ہیں, ایسی نفس کی امیدوں سے وابستہ ہوتی ہے جن میں ہر شخص اپنے مقصد کی حفاظت کرتا ہے, اور ذرا بھی وہ سمجھے کہ اس مقصد پر آ جا رہی ہے تو اس دوستی کو ترک کر دیتا ہے, بلکہ اس صلح کے تعلقات کو فساد میں تبدیل کر دیا کرتا ہے. یہ قدم ہے جس کی طرف میں آپ کو توجہ دلانا چاہتا ہوں کہ حضرت مسیح علیہ السلام آپ میں سے ہر ایک کو کم سے کم مرد صالح کے مقام پر لے جاتا ہے. باقی سب باتیں بات کی باتیں ہیں, اور وہ یہ ہے میں کہتا ہوں یہ ہر ایک قسم کے فساد سے دور ہو جائے اور مجسم صلاح بن جائے. وہ کامل مجسم صلاح بن جانے کی وہ کامل صلاحیت اس کی خالص عادت ہونے کی وجہ سے بطور نشان مانی جائے. ہر احمدی کامل طور پر پرامن ہے, ہر احمدی دوسرے کے لیے کو امن کی ضمانت دیتا ہے, ہر احمدی اپنے بھائی کے لیے امن کی ضمانت ہے, ہر احمدی اپنی بیوی کے لیے, اپنے بچوں کے لیے, اپنے دوستوں کے لیے امن کی ضمانت ہے. ہر گھر کو فساد سے پاک کرنا یہ وہ پہلا قدم ہے جو ہمیں لازمن اٹھانا ہوگا. اس کے بغیر ہماری ساری ترقیات کی خوابیں خواب و خیال ہیں, ایسی خوابیں ہیں جن کی کوئی تعبیر نہیں نکلا کرتی. آپ اپنی خوابوں کو وہ سچی خوابیں بنائیں جن کی آپ تعبیر بن جائیں. آپ نے جو خوابیں دیکھی ہوں ان کی تعبیر آپ نے بننا ہے. دنیا میں وہ تعبیر تب ظاہر ہوگی اگر پہلے آپ کی ذات میں ظاہر ہو. پر سب سے پہلے اپنے آپ کو امن کا گہوارہ بنائیں, صلاحیت کا گہوارہ بنائیں, ہر قسم کے فساد سے کلیت پاک. یہ بات ایک فکرے میں ہے مگر انسانی ساری زندگی کے ہر طرح اپنے اپنے گھروں کو جب لوٹیں گے خدا کرے امن اور خیریت سے لوٹیں, تو
तो फिर इस बात को सोचें
कि जब भी आप बात करते हैं
या कोई इरादा बांधते हैं
या किसी से मामला करते हैं
उसमें कोई फसाद का पहलू मख्फी तो नहीं है। जैसा कि
एक शायर कहता है कि
हर झाड़ी में चीता मख्फी दिखाई देता है। ये झाड़ी तो एक पल्ली झाड़ी है कि हर झाड़ी के पीछे चीता हो, या तमाम की झाड़ी ऐसी हुआ करती है कि जंगल में हर झाड़ी के पीछे चीता दिखाई दे। मगर मैं आपको यकीन दिलाता हूँ कि हमारे नफ्स की झाड़ियाँ ऐसी हैं कि हर झाड़ी में चीता छुपा हुआ है। हर झाड़ी में फसाद का खूंखार दबर मुखबी है। अगर आपने उससे हिफाजत करते हुए अपने आप को हमें गिराओं पर न डाला तो हमेशा खतरे में रहें। लेकिन मोमिन को अल्लाह ताला की तरफ से एक दूसरे लगाव होती है। जब वो फैसला करता है कि मैं खुदा की खातिर अमल में आऊंगा और अमल को कायम रखूंगा तो ये सारे चीते वक्त गायब हो जाते हैं। आसमान से नूर का एक ही जलवा इन चीतों को आपकी जोर से निकाल के बाहर करेगा। कोई फसादी जानवर आपके दिल में नहीं रहेगा। आपकी नीयतें पाक और साफ हो जाएंगी। लेकिन उसी सूरत में इस नसीहत पर अमल करते हुए आप मर्द सारे बनने की कोशिश करें। आप फरमाते हैं ये चारों किस्म के कमाल जो पांच वक्त खुदा ताला से नमाज में मांगते हैं, ये दूसरे लफ्जों में हम खुदा ताला से आसमानी निशान तलब करते हैं और जिसमें ये तलब नहीं उसमें ईमान भी नहीं। वो निशान जिसकी तरफ घेर कर आपको ले जाया जा रहा है सूरह फातिहा की इस आयत का निशान है अनंत अलैह। आगे मैं कुछ इबारत छोड़कर अब खुदबे का वक्त खत्म हो रहा है। गांधी मैं आपको इस पर लेके आता हूं। एक शख्स खुदा ताला की तकदीर तभी कर सकता है जब वो ये चारों किस्म के निशान खुदा ताला से मांगता रहे। हजरत मसीह ने भी मुख्तसर लफ्जों में यही सिखाया था। देखो बाब 8 तुम किस तरह दुआ मांगो ए हमारे बाप जो आसमान पर है तेरे नाम की तकदीर हो। हजरत मसीह अलैहिस्सलाम ने आसमानी बाप से दुआ मांगी थी जिसे हजरत मसीह मौऊद अलैहिस्सलाम थाने के तौर पर आपके सामने रख रहे हैं कि तेरे नाम की तकदीस हो। आप फरमाते हैं जब तक तुम्हारे दिलों में वो कुव्वत कुदसिया पैदा ना हो जाए जिसकी वजह से मैं बुला रहा हूँ तुम्हें इन दुआओं के जवाब में कोई आवाज नहीं आएगी। अपने नफ्स को पाक और साफ करो और पाक साफ करने के लिए खुदा से दुआ मांगो और फिर देखो कि खुदा ताला के फजल के साथ एक नई जमीन एक और एक नया आसमान पैदा और नई जमीन और नया आसमान वो जमीन और आसमान है जिनको बनाने के लिए हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए और जिनकी अच्छे नौ तबीज का हमने इरादा किया है। अल्लाह हमारे इरादों में बरकत डाले और हमारे अंदर ये पाक माना खेर तब्दीलियाँ पैदा करे। लगाना मेरी झूठी शेखी है उनकी कोई भी हकीकत नहीं। अब जब से दूसरे प्रोग्राम शुरू हो जाए इंशाल्लाह ताला और सारे बच्चे को इन दुआओं से मामूर रखें जो मैंने आपके सामने पेश की हैं। है तो एक ही दुआ मगर मुख्तलिफ लोगों के लिए मुख्तलिफ दुआएं बन जाएंगी। कदम ब कदम तरक्की के लिए अल्लाह ताला से लुत्फ मांगते रहें और इस जलसे को भी अमन का गहवारा बनाएं और कोशिश करें कि आपके सफर की पहली मंजिल ही जलसा ही बन जाए और यहीं से आपका सिद्दीक शहीद शहादत और सिद्दीकियत की तरफ सफर शुरू हो। अल्हम्दुलिल्लाह।
نعبده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له فنشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون واذكروا الله يذكركم واذكروا يستجب لكم ولذكر الله أكبر. تو نماز کی تیاری کریں، سب باندھیں.